الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا ومولانا محمدا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم إن الذين آمنوا وعملوا الصالحات لهم جنات تجري من تحتها الأنهار ذلك الفوز الكبير اللہ تبارک و تعالیٰ قرآن پاک میں ارشاد فرماتا ہے جو لوگ ایمان لائے اور ساتھ ساتھ نیک عمل بھی کیے لہم جنات تجری من تحتها الانہار ان کے لیے آخرت میں جنت ہوگی ان جنتوں کے تلے نہریں بہتی ہوگی اور یہی سب سے بڑی کامیابی ہے۔ وقال النبی صلی اللہ علیہ وسلم الایمان بضع وسبعون شعبۃ ہمارے آقا سرکار دو عالم صلی اللہ علیہ وسلم نے فرمایا کہ ایمان کے 70 شعبے ہیں افضلها قوله لا الہ الا اللہ اس میں سب سے افضل یہ ہے کہ یہ کہے لا الہ الا اللہ لا الہ الا اللہ کا کہنا سب سے افضل ہے وادناها اور اس کا آخری حصہ یعنی 70واں حصہ اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا اماتۃ الاذى عن الطریق راستے سے کسی تکلیف دہ چیز کو ہٹا دینا اور آگے ارشاد فرمایا الحیاء شعبۃ من الایمان اور حیاء ایمان کا شعبہ ہے۔ محترم بھائی دوستو بزرگو جیسا کہ آپ حضرات کو معلوم ہی ہے کہ گزشتہ جمعہ کو آپ حضرات کے سامنے راستے کے حقوق کے بارے میں عرض کیا جا رہا تھا، راستہ کا حقوق، اس کا ادا کرنا، اس کا انجام لانا، یہ مسلمانوں کے لیے ضروری ہے۔ اسلام ایسا مذہب ہے کہ جس نے ہر شعبے کے بارے میں، ہر موڑ کے بارے میں، ہر جگہ کے بارے میں، ہر کام کے بارے میں ہدایت ہمیں عطا فرمائی ہے کہ فلاں چیز کو کیسے کرو گے، فلاں شعبے میں آپ کا رول کیسا ہوگا، فلاں شعبے میں آپ کا رہن سہن کیسا ہوگا، معاملات کیسے ہوں گے، معاشرت کیسے ہوگی، اخلاق کیسے ہوں گے، یہ ساری چیزیں ہمیں شریعت مطہرہ نے بتائی ہے۔ حضرت سلمان فارسی رضی اللہ تعالیٰ عنہ کو ایک مرتبہ یہودیوں نے چھیڑتے ہوئے، یہودیوں نے ان کا مذاق اڑاتے ہوئے کہنے لگے کہ اسلام کیسا مذہب ہے کہ وہ پاخانہ کرنے کے بھی طریقے سکھاتا ہے، یعنی ان کو یہ معمولی بات لگی، اسلام کے بارے میں ان کو یہ ہلکی بات لگی۔ تو حضرت سلمان فارسی رضی اللہ تعالیٰ نے فرمایا تبھی تو اس کو مکمل مذہب کہتے ہیں، مکمل دین کہتے ہیں۔ الیوم اکملت لکم دینکم واتممت علیکم نعمتی ورضیت لکم الاسلام دینا، کہ اللہ تعالیٰ نے فرمایا یہ دین تم پر مکمل کر دیا، تبھی تو یہ مکمل دین ہے۔ اگر اللہ کے نبی صلی اللہ علیہ وسلم بیت الخلاء میں داخل ہونے کا طریقہ، نکلنے کا طریقہ، اس میں بیٹھنے کا طریقہ، اس میں کیا کرو گے یہ طریقہ اگر نہ بتایا ہوتا تو کل کے لوگ یوں کہتے کہ اسلام نے تو ساری چیزیں بتا دی لیکن بیت الخلاء کا طریقہ اور پاخانہ کرنے کا طریقہ نہ بتایا۔ لوگ یوں کہتے، کبھی یوں کہا جاتا کہ اسلام مکمل مذہب ہے تو لوگ یوں کہتے کہ پھر بیت الخلاء کے طریقہ کیوں نہیں بتایا، لوگ یہ سوال کرتے۔ اللہ کے نبی صلی اللہ علیہ وسلم نے زندگی کا کوئی شعبہ نہیں چھوڑا جس میں ہمیں ہدایت نہ دی ہو کہ اس شعبے میں ہم کس طریقے سے رہیں گے اور کس طریقے سے ہم اس کو انجام دیں گے، یہ ساری چیزیں اللہ کے نبی صلی اللہ علیہ وسلم نے ہمیں بتائی۔ تو بہرحال میں راستے کے حقوق آپ کے سامنے عرض کر دوں. حضرت سعید خدری رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ ہمارے آقا سرکار دو عالم صلی اللہ علیہ وسلم نے ایک مرتبہ صحابہ سے ارشاد فرمایا کہ اے میرے صحابو, راستے میں کھڑے نہ ہوا کرو, راستے میں بیٹھے نہ رہا کرو, راستے میں بیٹھا نہ کرو. صحابہ کرام رضی اللہ تعالیٰ عنہ اجمعین نے عرض کیا, اے نبی اللہ, بہت سارے کام ہمارے راستے میں ہوتے ہیں, کوئی ہمیں راستے میں مل گیا تو کچھ پوچھنا ہوتا ہے, کچھ بتانا ہوتا ہے, تو یہ راستے میں ہوتا ہے. کبھی بیٹھ کر راستے میں ہمیں کچھ بیچنا پڑتا ہے, اور کبھی بہت ساری چیزیں ایسی ہوتی ہے جو راستے میں کھڑے ہو کر کرنی پڑتی ہے. اے نبی اللہ, یہ چیز کچھ ہمیں مشکل معلوم ہوتی ہے, بہت سارے لین دین, بہت سارے معاملات ہمارے راستے میں ہی ہوتے ہیں, آپ نے اس پر پابندی لگا دی کہ کھڑا نہ رہا کرو, بیٹھا نہ کرو, تو اللہ کے نبی یہ ذرا مشکل ہے ہمارے لیے. ہمارے آقا سرکار دو عالم صلی اللہ علیہ وسلم نے فرمایا کہ اگر تمہیں کھڑا ہونا پڑے, مجبوراً تم وہاں کھڑا ہونا پڑے, بیٹھنا پڑے, تو پھر راستے کے حقوق ادا کیا کرو. کیا کہا؟ پھر راستے کے حقوق ادا کیا کرو. صحابہ کرام رضی اللہ تعالیٰ عنہ اجمعین بھی بڑے طلبگار تھے, کوئی شعبہ اور کوئی بات وہ ادھوری نہیں چھوڑتے تھے, ناقص نہیں رکھتے تھے, اس کے پوری تفصیل پوچھ لیتے تھے, اس کا پوری بات پوچھ لیتے تھے, تمام مسائل اللہ کے نبی صلی اللہ علیہ وسلم سے فوراً پوچھ لیتے تھے, جس کی ضرورت ہوتی تھی. ہمارے صحابہ کرام رضی اللہ تعالیٰ عنہ اجمعین نے اللہ کے نبی صلی اللہ علیہ وسلم سے عرض کیا, اے نبی اللہ, راستے کے حقوق کیا ہے, راستے کے حقوق بتا دیجئے. ہمارے آقا سرکار دو عالم صلی اللہ علیہ وسلم نے فرمایا, راستے کے حقوق یہ ہے, غض البصر, اپنی آنکھوں کو نیچے رکھو. دوسرا فرمایا, اماتت الاذی, تکلیف دہ چیز کو ہٹا دیا کرو. ورد السلام, لوگوں کو, گزرنے والوں کو سلام کیا کرو. وامر بالمعروف, اور نیک کاموں کا حکم دیا کرو, اچھی باتوں کا حکم دیا کرو, اچھے کاموں کا حکم دیا کرو. والامر والنہی عن المنکر, بری باتوں سے لوگوں کو روک دیا کرو, برے کاموں سے لوگوں کو روک دیا کرو. اور ایک دوسری حدیث میں اس طرح ہے, وہ ارشاد السلام, کوئی راستہ بھٹک گیا ہو اس کو راستہ دکھا دیا کرو, اس کو راستہ دکھا دیا کرو. آگے اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا, وَتُغِیثُ الْمَلْهُوبُ, کوئی پریشان ہو, کوئی حیران کن ہو, کوئی تکلیف میں ہو, کوئی مظلوم ہو, کوئی ستایا ہوا ہو, کسی کو مدد کی ضرورت ہے, اللہ کے نبی نے فرمایا اس کی مدد کیا کرو. آگے ارشاد فرمایا, وَإِعَانَ عَلَى الْحُمُولَ, کوئی بوجھ بردار ہو, بوجھ اٹھانے والا ہو, بوجھ ٹھیلنے والا ہو, اس کی مدد کر دیا کرو. آٹھ اصول اور آٹھ طریقے اور آٹھ حقوق بتائے اللہ کے نبی صلی اللہ علیہ وسلم نے کہ راستے کے آٹھ حقوق ہیں. سب سے پہلا حق اللہ کے نبی نے بتایا کہ جو راستے کا حق ہے, سب سے پہلا حق, غض البصر, اپنی آنکھوں کو نیچی رکھا کرو, اپنی آنکھوں کو نیچی رکھا کرو. اب ہم جائزہ لیں ہمارے معاشرے کا, ہمارا جائزہ لیں کہ ہماری نظریں راستے میں کتنی نیچی ہوتی ہے, ہماری راستوں میں ہماری نظریں کہاں کہاں گھومتی ہے, اور شریعت مطہرہ کے یہ حکم پر ہمارا کتنا عمل ہوتا ہے, ہمارے جوانوں کا کتنا عمل ہوتا ہے, ہمارے بچوں کا, ہماری عورتوں کا, ہمارے بوڑھوں کا کتنا عمل ہوتا ہے, یہ ہم دیکھ لیا کریں. یہ دیکھتے نہیں ہو ہماری کتنی گلیاں ایسی ہے جہاں کئی مرد ایسے مل جائیں گے, کئی جوان ایسے مل جائیں گے کہ عورتیں گزر رہی ہے لیکن وہاں ان کا بیٹھنے کا معمول ہے, وہاں بیٹھتے ہیں, آنے جانے والی عورتوں پر نظریں پڑتی ہے. بہت ساری باحیا عورتیں ہوتی ہے, کبھی ایسا بھی ہوتا ہے کہ وہ اپنے گھر کے باہر جھانکتی ہے کہ کوئی مرد تو نہیں بیٹھا, وہ نوجوان تو نہیں بیٹھے جن کی نظریں اچھی نہیں ہے, جن کی نظریں ناپاک ہے, جب وہ دیکھتی ہے کوئی نہیں ہے تو نکلتی ہے, ورنہ وہ نکلنے کے تیار نہیں ہوتی, کیونکہ ان کو معلوم ہے کہ ان نوجوانوں کی نظریں بہت خطرناک ہے, ان نوجوانوں کی نظریں ناپاک ہے, ان نوجوانوں کی نظریں بہت بدتر سے بدتر ہے, جن کی نظریں اور جن کی نیتیں بہت خراب ہوتی ہے. تو ذرا ہمارے معاشرے کا جائزہ لیں, ایسے لوگوں کو ہمارے محلے میں بیٹھنے نہ دیا کریں, ان کو کہہ دیا کریں صاف الفاظ میں, محلے کے وڈیل جمع ہوں, محلے کے بڑے جمع ہوں, محلے کے علماء جمع ہوں, ایسی جگہ جہاں نوجوان بیٹھتے ہیں اور لوگوں کو آنے جانے میں تکلیف ہوتی ہے, عورتوں کو آنے جانے میں تکلیف ہوتی ہے, بے حیائی ہوتی ہے, ہماری عورتیں بگڑنے کا خطرہ ہے, ہماری عورتوں کو وہ ایسا خطرہ ہے کہ وہ لوگ بگاڑ سکتے, करते हैं, ऐसे नौजवानों को बिल्कुल बिल्कुल बेबांगे दहल कह दिया करें और बिल्कुल सावलवाद में कह दिया करें कि आप यहां बैठा ना करें, यह हमारे मोहल्ले का मामला है, यह हमारे माशरे का मामला है, हमारी औरतों का मामला है, हमारी जवान जवान बच्चा है, आप यहां बैठा ना करें। साफ कह दे, चाहे दुश्मनी मोलनी पड़े तो दुश्मनी मोल ले, लेकिन मोहल्ले का जो कानून है, मोहल्ले का जो तरीका है, मोहल्ले का जो हक है, उसको उनको कहें कि इसको अदा करना पड़ेगा। मोहल्ले के वडील जब तक खड़े नहीं होंगे, मोहल्ले के बड़े और उलमाए किराम खड़े नहीं होंगे, दावत और तबलीग के साथी ये फिक्र न करेंगे, तब तक ये माहौल सुधरने वाला नहीं है। याद रखें, ये माहौल बिगड़ता जाएगा। ये जवान बैठे हैं, आज तुम्हारे बच्चे छोटे हैं, कल वो तुम्हारे छोटे बच्चे उनकी जगह बैठेंगे, दूसरे फिर आकर बैठेंगे, इस तरह माहौल बिगड़ता जाएगा। माहौल सुधरने वाला नहीं है, और अक्सर माहौल इन्हीं नौजवानों से बिगड़ता है जो रास्तों में बैठते हैं, जो मोहल्ले में बैठते हैं, आने जाने वाली औरतों की तरफ नजर बुरी नजरों से देखते हैं। कुछ औरतें ऐसी भी होती है कि जो हमारे मोहल्ले में अपनी चारपाई बिठाकर अपने ओटले पर अपनी सीढ़ी पर बैठती है, ये बिल्कुल नाजायज है। हमारी घर को औरतों को समझाया करें कि बीवी यहां बैठा ना करो, बेटी यहां बैठा ना करो, बहन यहां बैठा ना करो, समझाया करें। समझाना हमारा काम है, माने ना माने यह मनवाना हमारा काम नहीं है। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, बल्लिगु अन्नी वलव आया, फरमाया कि एक आयत तुम्हें याद हो वो भी पहुंचा दो। कहां मनवा दो, ये नहीं कहां मनवाना हमारा काम नहीं है। अल्लाह के नबी ने कह दिया पहुंचा दो, बस पहुंचाना हमारा काम है। माने न माने, ये फिर माहौल दुरुस्त करने के लिए अगर कभी सख्ती भी इख्तियार करना पड़े तो सख्ती इख्तियार की जाएगी। हमारे आका सरकारे दो आलम सल्लल्लाहु अलैहि वसल्लम ने, ये तारीख मौजूद है, सीरत आप पढ़ सकते हैं, सीरत उठाकर देख सकते हैं, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने किसी भी मुसलमान के बुरे काम के ऊपर नरमी इख्तियार की नहीं, कभी भी नरमी इख्तियार नहीं की। अल्लाह के नबी ने जितनी भी नरमी की है किसी गुनाह के ऊपर, वो काफिरों के ऊपर नरमी की है, काफिरों को मुतवज्जा करने के लिए, काफिरों के दिल को मुतवज्जा करने के लिए, और तालीफ कुलूब के अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने काफिरों से नरमी की है और मुसलमानों से कभी भी नरमी नहीं की, एक सहाबी ने चोरी कर ली, हाथ कटवा दिए, नरमी बिल्कुल नहीं की। एक सहाबी आए और अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम से अर्ज किया, पड़ोसी मुझको नरीजा पहुंचाता है, तकलीफ पहुंचाता है। अल्लाह के नबी ने यह नहीं कहा कि सबर किया करो, ये नहीं कहा, बल्कि कहा तेरे घर का सामान बाहर डाल दो, उसको कहा तू अपने घर का सामान बाहर डाल दो, कोई जाने वाला पूछे तो कहना ये मुझे सताता है। उसने अपना सामान बाहर डाल दिया, लोग आने लगे, पूछा क्या हुआ, क्यों सामान बाहर है, ये मेरा पड़ोसी मुझे सताता है। वो पड़ोसी दौड़ा हुआ है, कहा भाई मुझे माफ कर दे, कभी तुझे नहीं सताऊंगा, तेरा सामान तू अंदर ले। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने मुसलमानों पर कभी भी बुरे अमल पर नरमी नहीं की। तो हमें भी चाहिए कि हमारे मोहल्ले में ऐसी औरतें जो बाहर बैठती है, ऐसे मर्द जो बाहर बैठते हैं और जिससे हमारा माशरा खराब होता है, हमारा माशरा बिगड़ रहा है, तो इन पर कभी भी नरमी न की जाए, सख्ती की जाए। वडील, हमारे मोहल्ले के बड़े लोग जमा हो और इनको कहो कि आप यहां बिल्कुल बैठे नहीं, हमारी औरतें यहां से गुजरती है, बच्चे गुजरते हैं। इस तरह अगर माहौल बिगड़ेगा तो बाज लोग यूं समझते हैं कि हमारा घर तो बहुत अच्छा है, हमारी घर की औरतें तो बड़े बापरदा है, हमारे घर के बच्चे तो बड़े नमाजी है, बड़े दीनदार है, दावत तो तबलीग में जुड़ते हैं, हमारे घर में तो दो आलिम है, ये सारी बातें कहते हैं, हमें कोई टेंशन की बात नहीं। हजरत इमाम ग़ज़ाली रज़ियल्लाहु तआला का कौल है कि अगर बाहर बुराइयां चल रही है, माशरा बिगड़ा हुआ है, माशरे में खराबियां चल रही है, माशरे में जीना चल रहा है, बदनजरी चल रही है, बेपर्दगी चल रही है, बाहर बुरा माहौल है और माहौल है, आप लोग उसको रोकने की कोशिश नहीं करते हैं, उन लोगों को थामने की कोशिश नहीं करते हैं, उन लोगों पर सख्ती नहीं करते हैं, उन लोगों को इन बुराइयों से रोकने की कोशिश नहीं करते हैं, बल्कि खुले महार आपने छोड़ दिया है कि वो जाने और उनका काम जाने। अगर तुमने छोड़ दिया है तो हजरत इमाम ग़ज़ाली का कौल सुन ले, वो वक्त का कुतुब होगा, वक्त का अब्दाल होगा, सरताज औलिया होगा, कोई भी होगा, पिछले दरवाजे से پچھلے دروازے سے اس کے اندر برائیاں داخل ہو کر رہی ہیں، پچھلے دروازے سے آگے سے نہیں تو پچھلے دروازے سے دبے پاؤں چپکے چپکے وہ برائیاں تمہارے گھر میں بھی داخل ہوگی، چاہے تم کتب ابدال ہو، تم کتب ابدال ہو، وہ برائیاں داخل ہو کر رہی ہیں۔ اس لیے ہمیں چاہیے کہ ہمارے معاشرے میں ان چیزوں کو ختم کرنے کی کوشش کی جائے۔ تو اللہ کے نبی صلی اللہ علیہ وسلم نے راستے کا پہلا حق بیان فرمایا، غض البصر، اپنی نظر کو نیچی رکھا کرو، راستے کا پہلا حق۔ اللہ کے نبی نے راستے کا دوسرا حق بیان فرمایا، الکف العذاب، تکلیف دہ چیز کو اٹھا دینا، تکلیف والی چیز کو ڈالنا نہیں، کہ تم کبھی تکلیف دہ چیز کو ڈالنا مت، یہ نہیں کہا۔ اللہ کے نبی نے اس سے بھی آگے فرمایا، تکلیف دہ چیز تو مسلمان ڈال ہی نہیں سکتا، تکلیف دہ چیز مسلمان راستے میں رکھ ہی نہیں سکتا، کسی کو تکلیف پہنچے ایسا کام مسلمان کر ہی نہیں سکتا، یہ تو ہے ہی نہیں۔ بلکہ فرمایا کہ تکلیف دہ چیز اگر راستے میں پڑی ہے تو مسلمان اٹھا لیں، مسلمان اس کو دور کر دیں، چاہے وہ کوئی بھی چیز ہو، چاہے آدمی بیٹھا ہو، چاہے کھڑا ہو، اس طرح کھڑا نہ رہے، اس طرح نہ بیٹھے کہ لوگوں کو آنے جانے میں تکلیف ہو، دروازے پر نہ بیٹھ جائیں، راستے کے کسی ایسے موڑ پر نہ بیٹھ جائیں کہ لوگوں کو آنے جانے میں تکلیف ہو، بائک کو رکھ دینا، بڑی ٹرک کو رکھ دینا، یا کوئی مشین رکھ دینا، یا لاری رکھ دینا، یا کوئی ریڑی والا اپنا ریڑی کھڑا کر دے، یا کوئی کپڑا بیچنے والا کپڑا بچھا کر بیٹھ جائے کہ آنے جانے والوں کو تکلیف ہو، یا کچرا ڈال دینا، یا گندی چیزیں ڈال دینا، اور راستے پر پانی ڈالنا، گندی چیزوں کو ڈالنا، فروٹ کے چھلکوں کو ڈالنا، یہ سب کا سب حرام ہے، کبیرہ گناہ ہے۔ آدمی کو بڑے بڑے اس سے گناہ ہوتے ہیں، پان کی پک ڈال دینا، مسالے گٹکے کھا کر جہاں تہاں اور راستوں پر تھوک دینا، یہ سارے کے سارے کبیرہ گناہ ہے۔ کھڑے بیٹھ گئے کہ آنے جانے والے کو تکلیف ہوتی ہے، یہ کبیرہ گناہ ہے۔ اس سے بھی بڑا گناہ، کوئی آدمی اس طرح کھڑے ہو گئے کہ آنے جانے والوں کو تکلیف ہوتی ہے، تو یہ تو اس سے بھی بڑا گناہ۔ کسی نے بائک راستے میں رکھ دی، دیکھتے نہیں ہے یہ ہماری جتنی بھی ہے، یہ جو مین روڈ پر آپ دیکھو گے کیا گلیاں موجود ہیں، ادھر ادھر گاڑیاں رکھ سکتے ہیں، ویوستھت گاڑیاں رکھ سکتے ہیں، نظام کے ساتھ گاڑیاں رکھ سکتے ہیں، لیکن آپ دیکھو گے لوگ اب دوسروں کے گھروں کے سامنے کیا آنے جانے میں اور داخل ہونے میں تکلیف ہو، یا پھر اس طرح گاڑیاں رکھیں گے، اس طرح رکشے کھڑے کر دیں گے، اس طرح آٹو کھڑے کر دیں گے کیا آنے جانے والوں کے لیے بڑی دشواریاں پیدا ہوتی ہے، اور ٹرافک اتنی جام ہو جاتی ہے کہ پھر ہارن لگتے ہیں تو گھر والوں کو تکلیف ہوتی ہے، بیماروں کو تکلیف ہوتی ہے، اور کتنے لوگوں کو نہ جانے کیسی تکلیفیں ہوتی ہے، اور آدمی کو یہ پتا بھی نہیں ہوتا میری جھولی میں ہر لمحہ ہر گھڑی گناہ پڑ رہے ہیں، میری جھولی گناہوں سے بھر رہی ہے، اور اس کو معلوم بھی نہیں ہوتا۔ اس کو کہاں سے معلوم ہوگا، جبکہ اس کو کوئی تکلیف پہنچی ہو تب معلوم ہوگا، تکلیف اس کو نہیں، جب تک آدمی کو تکلیف نہیں پہنچتی، جب تک آدمی کو اس چیز سے واسطہ نہیں پڑتا، اس وقت تک اس کو احساس نہیں ہوتا۔ حضرت مولانا اشرف علی تھانوی رحمت اللہ علیہ، ان کے خانقاہ میں ایک قانون تھا کہ جو بھی مرید آوے تو جو کمرے تھے اس میں سونا پڑتا تھا، اگر پبلک بڑھ جاتی تھی تو ایک حوض تھا، حوض کے اوپر ایک عمارت بنی ہوئی تھی، اس پر سلاتے تھے، اور جب اذان ہوتی تھی فجر کی تو حضرت مولانا اشرف علی تھانوی کے خان کا قانون تھا کہ جیسے ہی اذان ہو وہ جو چار پائیاں ہیں وہ چار پائیوں کو اٹھا کر اندر کر دیا کرو، تاکہ آنے جانے والوں کو، مسجد میں آنے والوں کو کسی قسم کی تکلیف نہ ہو۔ اب ایک آدمی آئے خانقاہ میں کہ چلو میری اصلاح ہو جائے، اب کمرے پھول ہو چکے تھے اس لیے ان کو حوض پر چارپائی بچھا کر ان کو حوض پر سلا دیا گیا۔ فجر کی اذان ہوئی، خادم نے آ کر اٹھایا، جگا دیا، بھائی اٹھ جاؤ اور یہ چارپائی اندر کر دو، تو کہنے لگا کہ ابھی تو بہت دیر ہے، ابھی فجر کی اذان ہوئی ہے اور فجر کی اذان کے بعد پونے گھنٹے کے بعد نماز ہوتی ہے، دو پانچ منٹ سو جاؤں گا کیا ہوگا۔ تو اس خادم نے کہا کہ نہیں بھائی، हमारे यह खानका का कानून है, खानका का उसूल है कि जब अजान हो जाए चारपाई अंदर कर दी जाए, आप डिस्कस न कीजिए, आप किसी किस्म की बात न कीजिए, अंदर कर दीजिए। उसको बहुत बुरा लगा और वो बड़बड़ करने लगा, आपस में बड़बड़ करने लगा, कैसे लोग हैं, इनको पता भी नहीं है, मेहमान का कोई लिहाज भी नहीं है। ये कहते कहते उसने चारपाई रखी और वहां से निकला और दूसरी खानका में चला गया। दूसरी खानका में गया, वहां यहां भी अजान हो चुकी थी, वहां भी अजान हो चुकी थी, अब अंधेरा था। और दूसरी खानका में वो गया कि चलो मैं वजू खाने पर मैं मस्जिद में पहुंचू। मस्जिद में वो जाने लगा तो अंधेरा था बिल्कुल, उस जमाने में तो ये लाइट थी नहीं, रोशनियां थी और ये चिराग वगैरह थे, बिल्कुल अंधेरा था। तो एक चारपाई उसके पांव में लगकर नीचे गिरा और उसका सर फट गया। उसका दूसरे खानका में उसका सर फटा, चारपाई में उसका पांव जाओ नीचे गिरा तो उसका सर फट गया। तो कहने लगा कि बिल्कुल मौलाना अशरफ अली थानवी रहमतुल्लाह अलैह का जो उसूल है बिल्कुल सही है। जब तक आदमी को ठोकर नहीं लगती तब तक उसको समझ में नहीं आती कि ये बेचारे जो रास्ते में ट्रैफिक जाम होती है, अतराफ वालों को जो तकलीफ होती है, जाने में दुख होता है, जाने में तकलीफ होती है, जब तक आदमी को वास्ता नहीं पड़ता तब तक उसको मालूम नहीं होता। हमें चाहिए कि रास्ते में तकलीफ दह चीज डालना तो बहुत दूर की बात है, रास्ते में कोई चीज खुद न रखे, बाइक न रखे, ट्रक न रखे। देखो हमारे आप आगे जाओगे बिल्कुल ट्रक, हालांकि सिंगल रोड है और ट्रक एक तरफ खड़े हैं और एक दो नहीं, तीन चार नहीं बल्कि दस दस पंद्रह पंद्रह, रात को आप जाओगे शाम के बाद आप जाओगे पंद्रह पंद्रह ट्रकें खड़ी होगी और गुजरने के लिए भी बड़ी तकलीफें होती है, बड़ी तकलीफ। आप सोचें जब तक वो गाड़ी, जब तक यूं समझे दोपहर में ये गाड़ी रखी है, ये सुबह तक गाड़ी खड़ी रहेगी, आने जाने वालों को जितनी भी तकलीफ होगी, पूरे जितने भी ये घंटे होते हैं, चाहे वो 14 घंटे हो, चाहे वो 20 घंटे रहती हो, चाहे वो 24 घंटे रहती हो, 24 घंटे तक उसको उसके झोली में गुना पड़ते रहेंगे, 24 घंटे का ये गुनहगार होगा। इसलिए बड़े बहुत समझने की हमें जरूरत है, बहुत संभलने की हमें जरूरत है, बहुत ही हमें संभलने की जरूरत है, इन चीजों को दूर करने के। हमारे माशरे को अब चेंजिंग लानी चाहिए। कब तक हमारा माशरा, आप देखें 25 साल पहले जैसे थे वैसे का वैसा हमारा माशरा है, 25 साल के बाद भी वैसा का वैसा है। हालांकि कितने माशरे ऐसे हैं कि जो 10-10 सालों के अंदर पूरे चेंज हो गए, पूरे बदल गए। आप यहां कापोदरा चले जाएं, कापोदरा में ये ऐसा गांव है कि जिसको प्रधानमंत्री ने, जिसको मुख्यमंत्री ने अवार्ड दिया है, किसका अवार्ड, सफाई का अवार्ड इनको दिया गया है, गुजरात गवर्नमेंट की तरफ से। तो हमारा भी माशरा ऐसा हो, वो मुसलमान गांव है, उसको साफ रखने वाले मुसलमान हैं, उसको उससे एक तिनका भी आपको कहीं नहीं मिलेगा। ये तमाम चीजें हमारे घर से शुरू करनी, हमारा घर जितना साफ होगा इतना बाहर साफ रखने की आदमी कोशिश करेगा। हमारे मदारिस साफ होंगे, हमारी स्कूलें साफ होगी, उस्ताद मदरसे में है, बच्चों को सिखाए साफ सफाई, बच्चों को सिखाए चंपल कहाँ रखेंगे। जब बच्चे यहाँ सीख कर जाएंगे अपने घर घर पर ही ऐसा कहेंगे, माँ बाप जब बच्चे आए तो उनको कहे बेटा एक तरफ चंपल रखो, आने जाने वालों को तकलीफ ना हो, बेटा ये कचरा उठा लो, बेटा तुमने थैली में वो चीज खाई है, थैली तुमने उधर रखी है, बेटा उसको डस्टबिन में डालो, बेटा उसको उसकी जगह पर डालो। ये सारी चीजें अगर हम करेंगे बच्चों को अभी से, चलो जवान हो गए तो उनको समझाने के लिए दावत तो तबलीग उलमाए किराम है, लेकिन बच्चों को अभी से समझाएं, अभी से ये सारी आदतें डालें, इंशाल्लाह 10 साल के बाद हमारे माशरे को कोई रिजल्ट मिलेगा, एकदम से नहीं मिलेगा, 10 साल के बाद ये बच्चे बड़े होंगे और हमें अच्छा रिजल्ट मिलेगा और यही बच्चे हमारे आंखों की ठंडक बनेंगे। अगर ऐसा ही चलता रहा तो आज के 50 साल के बाद भी हमारे माशरे में कोई चेंजिंग नहीं आई, और इसके जिम्मेदार हम होंगे। बहुत सारी चीज हमारे बड़ों ने नहीं की, हमारे बड़ों ने भी उसमें गलती की, आज के लोग उनको बुराई से याद कर रहे हैं कि फलाने बिगाड़ दिया, फलाने ने ऐसा किया था इसलिए ऐसा हुआ, फलाना ने, ये जो है ये वालगोड़ा यहां से जाता है ना, उसके बारे में जब भी वालगोड़ा हो जाता है यहां से तो आप सुनते होंगे कि फलाने ने ऐसा किया था, अगर वो ऐसा ना करता तो ये बिल्कुल बंद हो जाता, 80 में सब कुछ हो चुका था, 84 में बिल्कुल बंद हो चुका था, 2-3 साल तो यहां से नहीं गुजरा। ये सारी बातें हम सुनते हैं लेकिन उसके बाद कहते हैं कि फलाने ने ये फिर शुरू किया, उसको आज भी लोग गालियां देते हैं। क्यों गालियां देते? बिगाड़ किया। इसी तरह आगे 10 साल के बाद, 25 साल के बाद, 50 साल के बाद, ये जितने लोग बैठे हैं, आज के जितने लोग हैं हमारे माशरे में, इन सबको अगले लोग गालियां देंगे कि इन्होंने ऐसा नहीं किया था इसलिए ऐसा हुआ। इसलिए मेरे भाइयों, हमारे माशरे को बदलने की कोशिश करो, दिन ब दिन बदलो, बच्चों से शुरू करो। और हमारे मदरसों का निसाब एक हो, हमारे मदरसों का निसाब एक हो, हमारे मदरसों का निज़ाम मजबूत हो। ट्रस्टी लोग यहां बैठे हों तो वो सुन लें, हमारे मदरसे का निज़ाम मजबूत हो, पूरे गोदरे का निसाब एक हो, उसके और तमाम मदारिस जितने भी हैं, हमारे मकातिब जितने भी हैं, इन मकतबों के ऊपर कुछ उलमाए किराम को, जो माहिर उलमाए किराम हो, उसको सरपरस्त बना जाए, सरपरस्त बनाया जाए, और वक्तन वफवक्तन इन मदारिस में जाकर उनको ट्रेनिंग भी दी जाए, और जो इन्होंने पढ़ाया है उसके बारे में पूछा जाए। इस तरह आहिस्ता आहिस्ता, इसी तरह हमारे स्कूलों में, हमारे स्कूलों में अखलाकियात की तालीम हो, अखलाकियात का एक पीरियड हो, उसमें बच्चों को अखलाक के बारे में बताया जाए। इस तरह चलते चलते आज ये छोटे बच्चे हैं, 10 साल के बाद, 15 साल के बाद अच्छा रिजल्ट मिलेगा। और इन्हीं जगहों से एक हमारे घर से पहला हमारा बच्चों का मदरसा और स्कूल, मदर घर, घर के बाद उसका मदरसा और उसके बाद उसकी स्कूल, इन तीन चीजों पर अगर मेहनत हो जाएगी तो इंशाअल्लाह ये अच्छा सा अच्छा रिजल्ट मिलेगा, और बेहतर से बेहतर हमारा माशरा बनेगा, वो माशरा बनेगा जो शरीयत चाहता है, इस्लाम चाहता है। इंशाअल्लाह हुकूक के रास्ते के, हुकूक के बारे में आगे जो बातें हैं, अम्र बिल मारूफ है, अलादा अलकफ़ कफ़ुल अज़ा, तकलीफ दह चीज को हटा देना, इसके बारे में और थोड़ी बात करके इंशाल्लाह ये 8 चीजों पर जब तक पूरे नहीं होंगे हर जुमा को इसी पर इंशाल्लाह बयान होगा। अल्लाह ताला कहीं सुनी बातों पर अमल करेगी तो अच्छी।